किसी ने कहा जी कि आपकी चीज चोरी हो गई। फरमान लगे अगर तो भाई किसी ने जरूरत की खातिर चोरी की तो मैंने उसको माफ कर दिया, और अगर उसने मासीयत की वजह से चोरी की है तो मैं अपने अल्लाह से दुआ करता हूं, ए अल्लाह इस चोरी को उसका आखिरी गुना बना दे। अल्लाह अकबर, क्या मुस्बत सोच है कि अगर तो उसने जरूरत के वक्त जरूरत की तलब में ये चोरी की तो अल्लाह ताला मेरी तरफ से उसको माफ, और अगर मासीयत की वजह से चोरी की है उसने आदत की वजह से तो मैं अपने अल्लाह से दुआ करता हूं अल्लाह इस चोरी को उस मेरे भाई का आखिरी गुना बना दे। इससे पता चलता है कि वाकई अकाबिर को अल्लाह रब्बुल इज्जत ने बातिन की क्या नेमत अता फरमाई थी कि गुस्से के ऐसे हालात में भी उनके जुबान से खैर की बातें निकला करती थी। चुनाचे नबी अलैहिस्सलाम ने जब मक्का को फतह फरमाया उस वक्त सहाबा को भी बहुत गुस्सा था, खुद नबी अलैहिस्सलाम को भी बहुत जलाल था, इसलिए कि मक्का वालों ने कोई कसर नहीं छोड़ी थी इनको तकलीफ पहुंचाने में, इनका दिल दुखाने में। मगर नबी अलैहिस्सलाम ने उनको बुलाकर पूछा तुम्हारे साथ क्या सलूक करूं, तो कुफारे मक्का ने कहा कि आप एक अच्छे खानदान के फर्द हैं, अच्छे इंसान हैं, आप अच्छा मामला करेंगे। फरमाया हां मैं तुम्हारे साथ वही मामला करूंगा जो मेरे भाई यूसुफ अलैहिस्सलाम ने अपने भाइयों के साथ किया गया कहा था, उन्होंने भाइयों को माफ कर दिया था, जाओ मैं तुम्हें सबको माफ फरमा देता हूं। अल्लाह अकबर, हैरत होती है। बैतुल्ला शरीफ को खोलने की कुंजी उस्मान एक साहब थे उनके पास थी, नबी अलैहिस्सलाम ने उसे बुलवाया, फरमाया कि उस्मान कुंजी दो, उसने कुंजी दे दी। नबी अलैहिस्सलाम ने दरवाजा खुलवाया, बैतुल्ला शरीफ के अंदर तशरीफ ले गए, इबादत की। उस वक्त अबू बकर उमर ये हजरात साथ थे और इन सब की यह तमन्ना थी कि अब नबी अलैहिस्सलाम जब बैतुल्ला का दरवाजा बंद करेंगे तो चाबी अपनों में से किसी को देंगे, तो कुंजी बरदारी का ये मनसब ये यानी एक नेमत ये हमें नसीब होनी चाहिए। और दुनिया का दस्तूर भी यही है, जब भी किसी को ताकत मिलती है तो वो सबसे पहले अपनों को नवाजता है। नबी अलैहिस्सलाम बैतुल्ला से बाहर तशरीफ लाए, आपने ताला लगाया, अब सहाबा मुंतजर हैं कि ये चाबी किसको मिलती है। नबी अलैहिस्सलाम ने उस्मान को बुलाया और बुलाकर कहा कि उस्मान याद करो उस वक्त को जब मैं हिजरत के लिए जा रहा था तो मेरा जी चाहता था कि मैं बैतुल्ला शरीफ के अंदर जाके अपने रब की इबादत करूं, मैं बैतुल्ला से बिछड़ रहा था, तो मैंने उस वक्त तुमसे कहा था कि उस्मान दरवाजा खोल दो, तुमने इनकार कर दिया था। उस्मान फिर मैंने तुम्हें ये लफ्ज कहे थे कि अगर आप आज दरवाजा नहीं खोलते एक वक्त आएगा जिस पोजीशन पे तुम खड़े हो इस पे मैं खड़ा होऊंगा और जिसमें मैं खड़ा हूं तुम खड़े होगे। उस्मान देखो मेरे अल्लाह ने इस बात को सच्चा कर दिया, आज कुंजी मेरे हाथ में है और तू खाली हाथ सामने खड़ा है। उस्मान मैं तेरे साथ वो नहीं करूंगा जो तूने मेरे साथ किया, मैं ये कुंजी तुम्हें वापस करता हूं, ये क्यामत तक तुम्हारी नस्लों में बाकी रहेगी। अल्लाह अकबर कबीरा, ये खुल्क हैं, ये अखलाक हैं, ये नबुवत का तरीका है कि बुरों के साथ भी अच्छाई का मामला कर देना। चुनाचे नबी अलैहिस्सलाम ने इशारा फरमाया कि मैं तीन बातें कसम उठाकर कहता हूं, बहुत अहम बात। नबी अलैहिस्सलाम का कोई बात वैसे ही कह देना यही उस बात की सदाकत की पक्की दलील थी कि उस नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जुबान फैज़ तर्जमान से यह बात निकल आई, यही सदाकत के लिए काफी थी। लेकिन नबी अलैहिस्सलाम ने फरमाया तीन बातें میں قسم اٹھا کر کہتا ہوں. کیا مطلب؟ کہ یہ تین باتیں 100% سچی ہیں. کون کون سی؟ نبی علیہ السلام نے فرمایا جو بندہ دوسرے کی غلطی کو جلدی معاف کر دے گا اس کے بدلے اللہ اس بندے کو قیامت دن کی عزت عطا فرمائیں گے. اللہ اکبر. جو بندہ دوسرے کو جلدی معاف کر دے گا اللہ رب العزت اس کے بدلے اس کو قیامت کے دن کی عزت عطا فرمائیں. اب یہ بات نبی علیہ السلام نے قسم کھا کر کہی ہے. تو ہم اگر اپنے غصے کو قابو کر لیں تو پھر قیامت کے دن کی عزت کتنا نفع کا سودا ہے. اور دوسری بات نبی علیہ السلام نے فرمائی کہ جو شخص اللہ کے راستے میں صدقہ کرتا ہے اس صدقہ کرنے سے اس کا مال کم نہیں، ہمیشہ اللہ زیادہ فرمایا کرتے. صدقہ سے ہمیشہ بندے کا مال بڑھتا ہے، یہ نبی علیہ السلام نے قسم کھا کر فرمایا. ویسے آپ کو کئی بندے ملیں گے بینکرپٹ ہو گئے، کاروبار فلاپ ہو گئے، ایسا کوئی بندہ نہیں ملے گا کہ جس نے مسجدیں بنوائی، مدرسے بنائے اور ان کے بنانے کی وجہ سے وہ بندہ کنگال ہو گیا. کوئی بندہ ایسا نہیں مل سکتا. تو نبی علیہ السلام نے قسم کھا کر فرمایا کہ صدقہ دینے سے انسان کے مال کے اندر کمی نہیں بلکہ اللہ رب العزت زیادتی فرماتے ہیں. اور تیسری چیز نبی علیہ السلام نے فرمایا کہ جو مخلوق کے سامنے ہاتھ پھیلاتا ہے اللہ تعالیٰ اس کے سامنے افلاس اور غربت کا دروازہ کھول دیا کرتا ہے. چنانچہ ایک حدیث مبارکہ میں آتا ہے کہ غصے کا گھونٹ پی لو اس لیے کہ یہ سب سے زیادہ پسندیدہ گھونٹ ہے جو انسان پیا کرتا ہے اللہ کے نزدیک. اللہ کو یہ گھونٹ سب سے زیادہ پسند ہے کہ بندہ غصے کا گھونٹ پی لے. چنانچہ نبی علیہ السلام نے ارشاد فرمایا کہ پہلوان کون؟ صحابہ نے عرض کیا اللہ کے نبی جو دوسروں کو پچھاڑ دے. فرمایا نہیں. اللہ کے نبی آپ بتا دیجئے. فرمایا پہلوان وہ کہ جس کو غصہ آئے اور وہ اپنے غصے کو قابو کر لے، یہ پہلوان ہوتا ہے. اپنے غصے کو قابو کر لینے والا یہ پہلوان ہوتا ہے. چنانچہ بعض لوگوں کو جلدی غصہ آتا ہے لیکن چلا بھی جلدی جاتا ہے، بعض کو جلدی آتا ہے مگر دیر سے جاتا ہے، بعض لوگوں کو دیر سے غصہ آتا ہے جلدی چلا جاتا ہے، اور آتا بھی دیر سے ہے جاتا بھی دیر سے ہے. تو چار صورتیں ہوتی ہیں. نبی علیہ السلام نے فرمایا سب سے بہتر انسان وہ ہے جس کو غصہ دیر سے آئے اور پھر جلدی اتر جائے، آئے بھی دیر سے اور اتر بھی جلدی جائے. چنانچہ اب میں آپ کے سامنے تین احادیث نبی علیہ السلام کی پیش کروں گا، ذرا ان کو سنیے اور پھر سوچئے کہ غصے کو پینے کا اللہ کے ہاں کیا مرتبہ اور مقام ہے. نبی علیہ السلام نے ارشاد فرمایا کہ جو بندہ غصہ اتار سکتا ہو، یعنی اس کے اختیار میں ہے، بیوی پہ اتار سکتا ہے، بچوں پہ اتار سکتا ہے، ماتحتوں پہ اتار سکتا ہے، رشتہ دار پہ اتار سکتا ہے، دوست پہ، غریب پہ، کسی پہ اتار سکتا ہے، تو فرمایا کہ جو بندہ غصہ اتار سکتا ہو پھر اللہ کے لیے وہ اپنے غصے کو نہ اتارے اللہ تعالیٰ اس کے دل میں ایمان اور امن کو بھر دیتے ہیں. ایمان اور امن سے اللہ تعالیٰ اس بندے کے دل کو بھر دیتے ہیں. تو دیکھو غصہ پی جانے کا کتنا بڑا اجر ملتا ہے کہ بندہ غصہ اتار سکتا ہے پھر اللہ کے لیے معاف کر دے. تو فرمایا کہ اس کے بدلے اللہ تعالیٰ اس کو ایمان اور امن سے اس کے دل کو بھر دیں گے. اور دوسری حدیث مبارکہ میں آتا ہے کہ جو بندہ غصہ اتار سکتا ہو اور پھر وہ معاف کر دے، اللہ رب العزت قیامت کے بھرے مجمع میں اس بندے کو بلائیں گے اور بلا کر فرمائیں گے کہ جنت میں جاؤ اور جس حور سے چاہو تم نکاح کر لو. تو یہ حور سے نکاح تو ایک کہنے کی بات ہوئی، اصل مقصد تو یہ تھا کہ بھرے مجمع کے سامنے بلا کر اللہ رب العزت اس کو جنت عطا فرمائے گی. کتنی بڑی بات ہے. جیسے کوئی تقریب ہوتی ہے نا، تو جن کو پرائز دینا ہوتا ہے ان کو مجمع کے سامنے بلاتے ہیں. بالکل اسی طرح جو اللہ کے لیے اپنے غصے کو معاف کر دینے والا ہوگا، اللہ تعالی بھرے مجمع کے سامنے بلا کر اس بندے کو جنت عطا فرمائے. تو یہ تین احادیث آج آپ یاد کر کے جائیں، تاکہ جائیں اور اہل خانہ کو بھی سنائیں، ان کو سنا کے مشکل ہو جائے گی، چونکہ ان کو پھر یہ کبھی نہیں بھولیں گی اور وہ آپ کو یاد دلاتے رہیں گے کہ آپ نے تو ہمیں یہ حدیث بھی سنائی تھی. تو لہذا یہ تین حدیثیں آج آپ یاد کر کے جائیں. پہلی حدیث مبارکہ کہ جو شخص غصہ اتار سکتا ہو مگر اللہ کے لیے وہ معاف کر دے، اللہ تعالیٰ اس بندے کے دل میں امن اور ایمان کو بھر دیں گے. دوسری حدیث مبارکہ جو شخص غصہ اتار سکتا ہو اور وہ نہ اتارے، اللہ رب العزت قیامت کے بھرے مجمع میں اس کو بلا کر اللہ رب العزت جنت عطا فرما دیں گے. اور تیسری حدیث مبارکہ کہ قیامت جو شخص غصہ اتار سکتا ہو اور پھر نہ اتارے، تو اللہ تعالی قیامت کے مجمع میں اعلان کریں گے. کیا اعلان فرمائیں گے؟ کہ وہ شخص کھڑا ہو جائے جس کا میرے اوپر حق ہے، یہ اعلان کروائیں گے بڑے مجمع میں. اللہ رب العزت اعلان کروائیں گے کہ وہ شخص کھڑا ہو جائے جس شخص کا میرے اوپر حق ہے. حدیث پاک میں فرمایا فلا یقوم الا انسان نافع، نہیں کھڑا ہوگا مگر وہی بندہ جس نے اللہ کے لیے بندوں کو معاف کر دیا ہوگا. اللہ اکبر کبیرہ. سوچئے تو صحیح.